श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
नमस्कार। आज हामीसँग शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराई उपस्थित हुनुहुन्छ। स्वागत छ मन्त्रीज्यू।
हजुर, धन्यवाद
मन्त्रीज्यू। हजुर, शिक्षा मन्त्रालयमा आइसकेपछि विद्यार्थी, शिक्षक, अभिभावक र सरकारवालाहरूको निकै ठुलो चासो छ। भर्खरै अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी कार्ययोजना पनि बाहिर आएको छ मन्त्रीज्यू। अब हामीले यो कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि के गर्नुपर्छ होला?
आम नागरिकले शिक्षाप्रति आज जुन चासो देखाउनु भएको छ र यसको सुधारका लागि जुन प्रयास हामीले मन्त्रालयको तर्फबाट गरिरहेका छौँ, यसमा एक प्रकारको साझेदारी पनि व्यक्त गरिरहनु भएको छ, यसको लागि म एकदमै धेरै आभारी छु।
धन्यवाद मन्त्रीज्यू।
अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 सालमा बनायौँ। अनिवार्य र निशुल्क शिक्षा ऐनले भनेको खास गरी निशुल्कको पक्ष र अनिवार्य रूपमा 2085 सबै विद्यार्थी आधारभूत शिक्षाबाट वञ्चित नहुन् भन्ने जुन एउटा मान्यतासहित सरकारले घोषणा गर्यो त्यो ऐनमा, त्यो अनुसार हामीले केही कामहरू गर्नुपर्ने छ। किनकि ऐनलाई कार्यान्वयन गर्नु सरकारको दायित्व हो। त्यसमा खास गरी नीति अध्ययन प्रतिष्ठानबाट हामीले सुझाव समेत पनि लियौँ। धारा 31 पढ्न पाउने हकलाई मौलिक हकको रूपमा व्याख्या गरेको छ। अनुसूची 8 माध्यमिक तहसम्मको शिक्षा कार्यान्वयन गर्ने दायित्व स्थानीय तहको हो भनेर भन्छ। स्थानीय तह तल जनतासँग जोडिने कारण स्थानीय तहले मूल जिम्मेवारी लिनुपर्छ भनिरहँदा, स्थानीय तहसँग आवश्यक स्रोत साधनको अभावका कारण हामीले जुन ढङ्गको शिक्षालाई गुणस्तरीय बनाउनु पर्थ्यो त्यसमा केही अभाव देखिएको छ। सङ्घ र प्रदेशले स्थानीय तहलाई समन्वय र सहकार्य नगर्ने हो भने स्थानीय तहको सामर्थ्य जुट्न सक्दैन। हामीले अहिले बनाएको कार्ययोजनाको महत्त्वपूर्ण पक्ष भनेको तीन तहले नै साझेदारी र सहकार्य गरेर गुणस्तरीय शिक्षामा कहाँ कहाँ कसरी लगानी गर्ने, कसरी जिम्मा लिने भन्ने कुरालाई परिभाषित गरेर जानुपर्छ। र अहिले हामीले विद्यार्थीहरूको भर्नाको कुरा, खास गरी विद्यालयहरूमा विद्यार्थी र शिक्षकहरूको सक्रियता बढाउने कुरामा स्थानीय तहको पूर्ण जिम्मेवारी हो।
माननीय मन्त्रीज्यू, यो योजना धेरै राम्रो छ, सरकारवालाले पनि यसलाई राम्रो मानेका छन्। यसले के कुरा उठाएको छ, के कुरालाई प्राथमिकतामा राखेको छ?
अहिलेसम्म के देखिन्छ भने खास गरी सङ्घीय सरकारले स्रोत साधन स्थानीय तहलाई उपलब्ध गराउने, बजेट पनि स्थानीय तहलाई उपलब्ध गराउने एउटा अवस्था रहेको छ। जस्तो हामीले अहिले पनि 70% बजेट स्थानीय तह मार्फत नै कार्यान्वयन गर्छौँ। हामीले पाठ्य सामग्री समयमा पुर्याउनु पर्छ। पाठ्य सामग्रीबाट कोही पनि विद्यार्थी वञ्चित हुनुहुँदैन, त्यसको दायित्व तिनै तहको सरकारले लिनुपर्छ। तर पाठ्य सामग्रीको वितरण अहिले पनि सङ्घबाट भइरहेको छ। जनक शिक्षा सामग्री मार्फत हामीले देशभरि वितरकहरू तयार गरेर वितरण गरिरहेका छौँ। केही वर्ष अगाडिसम्म पाठ्य पुस्तकहरू समयमा नपुग्ने समस्या थियो, अब अहिले हामीले यो समस्याबाट केही पार गरेका छौँ। समयमा पाठ्य पुस्तक पुग्नु र पढ्न पाउने अधिकारबाट कोही पनि विद्यार्थी वञ्चित हुनुहुँदैन भन्ने कुरालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ, जुन कुरा अनिवार्य निशुल्क शिक्षा ऐनको एउटा मर्म हो। अहिले हामीले खाजा भनेर खास गरी 15 रुपियाँ दिन्छौँ, यो पर्याप्त छैन। हामीले खाजाको रकमलाई वृद्धि गर्नुपर्छ। यसमा केही साझेदारी पनि छ, जस्तो केही पालिकाहरूले सङ्घबाट पठाएको खाजा रकममा केही रकम थप गरेर खाजा वितरण पनि गरिरहनु भएको छ। स्थानीय उत्पादनमा आधारित खाजा लाई हामीले प्राथमिकता दियौँ, जसले गर्दा त्यही उत्पादित खानेकुराहरू, खाद्य सामग्रीहरूलाई प्रयोग गर्न सकियो भने हामीले सस्तो मूल्यमा पनि खाजा राम्रो गुणस्तरीय खुवाउन सक्छौँ भन्ने कुरा हामीले कार्यविधि बनाएरै, मापदण्ड बनाएरै अहिले स्थानीय तहमा पठाइरहेका छौँ। र त्यो सँगसँगै मेगा किचनको अवधारणा पनि ल्याएका छौँ, जसले एक ठाउँमा खानेकुरा बनाउँछौँ त्यो खानेकुरालाई वितरण गर्ने गरी पालिकाहरूलाई नै जिम्मा दिएर जानुपर्छ भनेर 7 प्रदेशमा नै यो कामहरू पनि सुरु भएको छ। यी सबै कुरा भने अनिवार्य र निशुल्क शिक्षा ऐन अन्तर्गतका प्रावधानहरू हुन्। हामीले सेनिटरी प्याड अहिले पनि निशुल्क रूपमा वितरण गरिरहेछौँ।
मन्त्रीज्यू, हजुरले धेरै कुरा उठाइदिनु भयो, यो अनिवार्य तथा निशुल्क शिक्षा कार्ययोजनाभित्र दिवा खाजाको कुरा, पूर्वाधारको कुरा, सेनिटरी प्याडको कुरा, बजेटको कुरा। अब समग्रमा विद्यालय शिक्षाको सिकाइ सुधार गर्नको लागि यो कार्ययोजना अत्यन्त महत्त्वपूर्ण छ, मन्त्रीज्यूले अगाडि ल्याइदिनु भएको छ। यो सिकाइ सुधार चाहिँ कसरी हुन सक्छ होला यसका माध्यमबाट?
अनिवार्य निशुल्क शिक्षा ऐनले एकातिर सिकाइ सुधारको कुरा गर्छ भने अर्को भनेको चाहिँ यसले लगानीलाई सुनिश्चित गर्नुपर्छ भनेर भन्छ। निश्चित लगानी आवश्यक छ, किनभने आज पढ्न पाउने कुरा मात्रै महत्त्वपूर्ण कुरा होइन, हामीले गुणस्तरीय शिक्षा दिन सक्यौँ भने मात्रै सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्छ। केही पालिकाहरूले अहिले निशुल्क शिक्षा दिएर पनि काम सुरु गर्नुभएको छ। निशुल्क शिक्षालाई कार्यान्वयन गर्ने 59 पालिकाहरू हामीसँग छन्। त्यहाँ पनि अझै गुणस्तरीय शिक्षाका लागि धेरै काम गर्नुपर्ने छ भन्ने छ। सिकाइ सुधारका लागि हामीले शिक्षकहरूलाई पूर्ण रूपमा सक्षम बनाउनु पर्यो। शिक्षकहरू आज पनि सक्षम हुनुहुन्छ, तर आजका विद्यार्थीले खोजेको शिक्षक र आजका विद्यार्थीले खोजेको पाठ्यक्रम र पाठ्यपुस्तक हामीले निर्माण गर्न सक्नुपर्छ। अहिले पनि घोकाईका आधारमा विद्यार्थीहरूलाई अब्बल ठान्ने प्रवृत्ति हामीसँग छ। सृजनात्मक सिकाइका आधारमा विद्यार्थीहरू अब्बल हुने त्यो मोडालिटी चाहिँ हामीले बनाउनुपर्छ। त्यो विधिलाई हामीले निर्माण गर्नुपर्छ। अब पाठ्यक्रमलाई हामीले गर्ने आन्तरिक मूल्याङ्कन विधि जुन छ, प्रयोगात्मक हाम्रो विधि हामीसँग छ, त्यसलाई जीवन उपयोगी बनाऊ भनेर विद्यार्थीले आफूले गर्ने हरेक कुराहरू त्यसलाई सिकाइका रूपमा जोड्न सक्यो भने, पाठ्यक्रममै समावेश गर्न सक्यो भने, हामीले विद्यार्थीले सिकेका हरेक कुराहरूलाई त्यसमा समावेश गरेर जान सक्छौँ। किताबी ज्ञान मात्रै सिकाइ होइन।
मन्त्रीज्यू असाध्यै राम्रो कुरा उठाइदिनु भयो। किताबी ज्ञान मात्रै ठुलो कुरा होइन, व्यवहारिक ज्ञान आवश्यक पर्छ भन्ने बारेमा अब यो सिकाइको गुणस्तरसँग पनि सम्बन्धित विषय छ। व्यवहारिक ज्ञानलाई विद्यालयमा पुर्याउनलाई चाहिँ कसो गर्न सकिन्छ होला?
अहिलेको विद्यार्थीहरू घुम्न चाहन्छ, बाहिर हेर्न चाहन्छ, र त्यो हेरेको घुमेको कुराहरूलाई आफ्नो बुझाइका आधारमा लिपिबद्ध गर्न सक्ने हामीले बनाउनु पर्यो। निश्चित समय पढ्ने हो, निश्चित समय पढेपछि पुग्छ भन्ने हाम्रो जुन बुझाइ छ यसलाई बदल्नुपर्छ। हरेक समय सिक्न सक्छ विद्यार्थीले, र उसले सिकेको कुरालाई सृजनात्मक ढङ्गले उसलाई व्याख्या गर्न सक्ने हामीले बनाइदिनुपर्छ। अहिलेको हाम्रो कक्षा कोठाको जुन मोडल छ, यो मोडल भनेको कस्तो भन्दा शिक्षक दिने विद्यार्थी लिने, हामीले त्यही विद्यार्थीहरू बिचमै पनि एक अर्को साथी बनेर सिक्न सक्छन् भन्ने मोडालिटी प्रयोग गर्नु पर्यो। एउटा विद्यार्थीले अर्को आफ्नो साथीलाई सिकाउन सक्छ भन्ने कुरा सुरु गर्नु पर्यो। त्यसमा शिक्षक मेन्टरको रूपमा प्रस्तुत हुनु पर्यो। अहिलेसम्म शिक्षक चाहिँ जान्ने विद्यार्थी नजान्ने ढङ्गले हामीले जसरी सिकाउँदैछौँ त्यसले के भएको छ भन्दा शिक्षक र विद्यार्थी बिचको ग्याप छ। आजका विद्यार्थीहरू धेरै जान्ने भइसके किनकि उनीहरूसँग बुझ्ने क्षमता छ, उनीहरूसँग प्रविधि छ। हामीले दिनु पर्दैन, घर घरमा त्यो प्रविधि प्रयोग गर्न सक्ने अहिले विद्यार्थीहरूमा त्यो क्षमता विकास भएको छ। त्यो विविधतायुक्त समाजसँग विविधतायुक्त सोच छ, विविधतायुक्त अनुभवहरू छन्। ती अनुभव र सोचलाई हामीले एकअर्कासँग अन्तर्क्रिया गर्ने, एकअर्कोबाट सिक्न सक्ने वातावरण विद्यालयमा बनाउनुपर्छ। उपयुक्त लगानी गर्न नसकेका कारण यस्ता खालका क्रियाकलापहरूमा धेरै खर्च गर्न विद्यालयले सकेको छैन। पालिकाहरूसँग कोष बनाएर हामीले कोष मार्फत विद्यालयमा विनियोजन गर्ने र त्यसका लागि पालिकासँग उपयुक्त योजना हुन जरुरी छ। अहिले हामीले 200 पालिकामा योजना बनाइसकेका छौँ। यो योजनालाई कार्यान्वयन गर्न सक्यौँ भने पालिकाहरू नै उदाहरण बन्न सक्छन्।
मन्त्रीज्यू दिनरात खट्नुभएको छ विद्यालय शिक्षामा मात्रै होइन, उच्च शिक्षामा पनि खट्नुभएको छ र धेरै शैक्षिक सुधारहरू भइसकेका छन्। हजुरले पाठ्यक्रमको कुरा, मेन्टरिङको कुरा गर्नुभयो, शिक्षकको कुरा गर्नुभयो। कक्षा रूपान्तरण गर्ने जिम्मेवारी भनेको शिक्षकको नै हुन्छ। दक्ष शिक्षक भएनन् भनेदेखि कक्षा रूपान्तरण हुन सक्दैन र पाठ्यक्रम कार्यान्वयन हुन पनि सक्दैन। शिक्षकहरूको लागि उत्प्रेरणाको विषय पनि महत्त्वपूर्ण छ। अर्कोतर्फ शिक्षकका आचार संहिता र कर्तव्यका कुरा पनि हुन्छन्। अब शिक्षकले कक्षा रूपान्तरण गर्न र पाठ्यक्रमलाई साँच्चै विद्यार्थीमै पुर्याउनको लागि र हामीले सोचे जस्तो जनशक्ति विकास गर्नको लागि शिक्षकको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
जति पनि विद्यालय अहिले सुदृढ भएका छन् त्यसमा चाहिँ पालिकाको योजना चाहिँदो रहेछ, पालिका प्रमुखको सहजीकरण गर्ने भूमिका चाहिँदो रहेछ, प्रधान अध्यापकको मेन्टरिङको भूमिका मात्रै होइन व्यवस्थापक र सहजकर्ताको भूमिका हुनुपर्दो रहेछ, विद्यार्थीसँग शिक्षकको सम्बन्धको कुरा हुँदो रहेछ, र अभिभावकहरूले पूर्ण रूपमा अनुगमन गर्ने पाटो पनि पर्दो रहेछ। यी सबै कुरा जहाँ प्राप्त भएको छ त्यहाँको विद्यालय राम्रो देखिएको छ। शिक्षक मात्रै एउटा कर्ता होइन, तर कक्षा कोठाभित्रको कुरा गऱ्यौँ भने र विद्यालय परिसरभित्रको कुरा गऱ्यौँ भने फेरि शिक्षक महत्त्वपूर्ण कर्ता हो। सिङ्गो विद्यालयको कुरा गरिरहँदा पालिका, त्यसपछि प्रधान अध्यापक, शिक्षक, अभिभावक र विद्यार्थी आफैमा पनि अनुशासित हुने कुरा पनि पर्छ। त्यो अनुशासित बनाउनका लागि सबै अभिभावकीय भूमिका खेल्नेहरूले उनीहरूलाई अनुगमन र मेन्टरिङ गर्न सक्नु पर्यो, त्यो खालको पाठ्यक्रम निर्माण गर्न सक्नु पर्यो। देशमै बस्न सकिन्छ, देशमै अवसर छ भन्ने खालको ओरिएन्टेसन भन्दा पनि हामी देशमा केही पनि गर्न सक्दैनौँ, देश बाहिर जाँदा मात्रै सबै कुरा छ भन्ने जुन खालको हामीले अभिभावकत्व दिइरहेछौँ विचारको अभिभावकत्व यो बेठिक छ, यसलाई बदल्नुपर्छ। यो देशको तिमी निर्माणकर्ता हौ, तिमीले आज पढेको कुरा भनेको यो देश निर्माणको लागि आवश्यक छ भन्ने आधारमा हामीले चाहिँ अब विद्यालयमा सुरु गर्नुपर्छ। यो भूमिका खेल्ने दायित्व चाहिँ शिक्षकको हुन्छ भन्ने लाग्छ मलाई। तर शिक्षकको त्यो दायित्व हुँदाहुँदै पनि शिक्षक आफैमा उहाँहरू उत्प्रेरित हुन सक्नु भएको छैन। स्थायी शिक्षकहरू पनि हामीलाई पर्याप्त तलब भएन, हामीलाई पर्याप्त सुविधा भएन भनेर उहाँहरू निजामतीसँग तुलना गरिरहनु भएको छ। र अस्थायी राहत शिक्षकहरू त आफैमा स्थायित्व नै छैन। हाम्रो यो जागिर उहाँहरूले त्यसलाई सेवा भन्ने पनि ठान्नु भएको छैन। हाम्रो यो पेसा, यो जागिर कहिलेसम्म हो, हामी कहिलेसम्म यसरी कुण्ठित भएर बाँच्नुपर्ने हो भनेर आफै समस्यामा हुनुहुन्छ। आफ्नो समस्याबाट बाहिरिन नसकेको एउटा व्यक्तित्वले अरूलाई उत्साहित गर्न सक्दैन। अहिले विद्यालय शिक्षा विधेयक संसदको समितिमा छलफलमा रहिरहेको अवस्थामा छ। त्यो विधेयकलाई शिक्षकको मर्यादा, शिक्षकको सम्मान र उत्तरदायी, मर्यादा र सम्मान मात्रै खोजेर भएन, मेरो कर्तव्य र उत्तरदायित्व कति हो त भन्ने कुराका आधारमा त्यसलाई पास गर्न सक्यौँ, ऐन बनाउन सक्यौँ भने धेरै कुरा व्यवस्थित हुन्छ। शिक्षकलाई उत्तरदायी कसरी बनाउने? कहिले आन्दोलनको शक्ति बन्नुभयो शिक्षकहरू, कहिले संविधान निर्माणको शक्ति बन्नुभयो शिक्षकहरू, कहिले विभिन्न अभियानका अभियान कर्मी बन्नुभयो, तर विद्यार्थी निर्माणको शक्ति बनाउने कुरामा चाहिँ हाम्रो भूमिका खास रहेन। एउटा विद्यार्थी राम्रो बनाउने दायित्व मेरो हो, एउटा विद्यार्थी निर्माण गर्ने दायित्व मेरो हो। हजारौँ विद्यार्थीहरूको विचार मसँग जोडिनुपर्छ, हजारौँ विद्यार्थीको आकाङ्क्षा मसँग जोडिनुपर्छ, हजारौँ विद्यार्थीको सपना मसँग जोडिनुपर्छ भन्ने कुराका आधारमा शिक्षकलाई हामीले ओरिएन्ट गर्न जरुरी छ। अहिले हामीसँग भएको शिक्षकको तालिमको जुन पाठ्यक्रम छ, त्यो तालिम पाठ्यक्रम, तालिम म्यानुअललाई पनि हामीले रिभाइज गर्नुपर्छ भनेर मन्त्रालयले यसमा पनि तयारी गरिरहेको छ। र अहिले हामीले जुन खालको तालिमहरू दिइरहेको छौँ त्यो पर्याप्त छैन, यसलाई अब अनलाइन माध्यमबाट पनि यसलाई विस्तारित गर्न जरुरी छ। हरेक शिक्षकले आफू बसेको ठाउँबाट सिक्न सक्ने बनाउनु पर्यो। त्यसको लागि हामीले हरेकसँग स्मार्टफोन छ, त्यहाँभित्र शिक्षकका पाठ्य सामग्रीहरू हामीले राख्नु पर्यो, उहाँले आवश्यक परेको बेलामा सिक्न सक्ने बनाइदिनु पर्यो। त्यसका आधारमा विद्यार्थीसँग सम्प्रेषण गर्न सक्ने क्षमता हामीले विकास गर्नु पर्यो। सक्षम शिक्षक हामी तयार गर्न सक्छौँ। अहिलेको शिक्षक सक्षम हुनुहुन्न भन्न खोजेको होइन, तर आजका विद्यार्थी जति सक्षम छन्, आजका विद्यार्थीले जति सिकिरहेछन् त्यो प्रविधि मार्फत सिकिरहेछन्। हामीले प्रविधि शिक्षकलाई दिन नसकेका कारण पनि शिक्षकहरू केही कुरा विद्यार्थीसँग सिक्नुपर्ने अवस्थामा हुनुहुन्छ भने एक अर्कोसँग सिक्न सकिन्छ है, विद्यार्थी पनि सिक्न सक्ने एउटा माध्यम हो भन्ने कुरा पनि शिक्षकले पनि सोच्नु पर्यो। प्रविधि विद्यार्थीसँग पनि सिक्न सकिन्छ, तर त्यसले मात्र त भएन नि, किन भन्दा शिक्षक त पनि सिकाउने एउटा कर्ता पनि हो। शिक्षकहरूलाई नै प्रविधि युक्त बनाउने भूमिका हामीले खेल्नुपर्छ। अहिले के भएको छ भन्दा मसँग रिसोर्स छैन, मैले कसरी दिने, म पढाउन चाहन्छु, सिकाउन चाहन्छु, तर म आफै स्रोत सम्पन्न छैन, चाहे त्यो नलेजका हिसाबले होस्, चाहे त्यो अरू साधन शक्ति र स्रोतका हिसाबले होस्। त्यस्तो खालको एउटा चाहिँ कमजोर मनस्थितिमा शिक्षक हुनुहुन्छ। कमजोर मनस्थितिलाई मनोबल उचो पार्ने गरी हामीले स्रोत सम्पन्न शिक्षक बनाउने गरी अब हामीले काम गर्नुपर्छ। मन्त्रालय लगानी गर्न सरकार तयार हुनुपर्छ, हामीले 20% लगानी शिक्षामा आवश्यक छ भनिरहेको सन्दर्भमा यो विषय पनि महत्त्वपूर्ण हुन्छ। यसमा सरकारको लगानी मात्रै होइन, हामीले विभिन्न साझेदारी संस्थाहरू र विभिन्न यस क्षेत्रमा काम गर्न चाहने अरू धेरै प्राइभेट र पब्लिक निकायहरूसँग पनि समन्वय गरेर काम गर्न सक्छौँ। यसमा स्थानीय पालिकाहरूले पनि जागरुकता निर्माण गर्न सक्नुहुन्छ, सङ्घ सरकारले यसमा साझेदारी गर्नका लागि पनि आफूलाई तयार गर्नुपर्छ।
माननीय मन्त्रीज्यू कति राम्रा कुरा उठाइदिनु भयो। शिक्षकमा विषयगत ज्ञान हुनुपर्छ, सूचना प्रविधिको ज्ञान हुनुपर्छ र कक्षा रूपान्तरण गर्न सक्ने गुरुहरू उहाँहरू नै हो, उहाँहरूको माध्यमबाट समग्र शिक्षा क्षेत्र परिवर्तन हुन सक्छ। अहिले एसी तयार गरिरहेकी एकजना छात्राले यहाँ एउटा प्रश्न गर्नुभएको छ, सान्दर्भिक लाग्यो, म उठाउन चाहन्छु। उहाँले भन्नुभएको छ, म नेपालमा पढेर नेपालमै केही गर्न चाहन्छु, मैले नेपालमै बसेर केही गर्नको लागि कस्तो शिक्षा आवश्यक पर्छ? उहाँको प्रश्नलाई कसरी उत्तर दिनुहुन्छ मन्त्रीज्यू?
सबभन्दा पहिला त म प्रश्न गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। र त्यो मात्रै होइन, म देशमै बस्छु भन्ने जुन आकाङ्क्षा तपाईँले बोक्नु भएको छ त्यो आकाङ्क्षा पुरा गर्नका लागि हामी लागिरहेका छौँ। तपाईँ देश छोड्नु पर्दैन भन्ने कुराको पनि म सुनिश्चित गर्न चाहन्छु। हामीले जहिले पनि के भन्यौँ भन्दा अन्तर्राष्ट्रिय स्तरको शिक्षा, हाम्रो शिक्षा प्रतिस्पर्धी हुनुपर्छ, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुनुपर्छ भनेर भन्यौँ। हामीले राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको पनि कुरा गऱ्यौँ, अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धाको कुरा गऱ्यौँ। शिक्षा जहिले पनि प्रतिस्पर्धी हुन्छ, उसले अवसर खोज्छ र जहाँ राम्रो हुन्छ त्यहाँ जानुपर्छ भन्ने एउटा मान्यता शिक्षाले विकास गर्छ। मान्छेले शिक्षालाई अवसर ठान्छ र त्यो अवसर जहाँ पाइन्छ त्यहाँ जानुपर्छ भन्ने पनि ठान्छ। हाम्रो उच्च शिक्षाले जुन गतिशीलता लिनु पर्थ्यो त्यो लिन सकेका छैन। अब विद्यार्थीको पाठ्यक्रममा इन्टर्नसिप समावेश गरौँ,
मन्त्रीज्यू, आजको अन्तर सम्वादमा हामी अब अन्तिममा पुग्दैछौँ। छोटकरीमा उत्तरको अपेक्षा गर्छु। अबको शिक्षा कस्तो हुनुपर्छ?
अबको शिक्षा प्रतिस्पर्धी हुनुपर्छ, अबको शिक्षा व्यवहारिक हुनुपर्छ, अबको शिक्षा देशप्रति माया गर्ने हुनुपर्छ, र अबको शिक्षा भनेको मातृभूमिलाई रक्षा गर्नका लागि हामी शिक्षित हुनुपर्छ भन्ने हुनुपर्छ, र अबको शिक्षा भनेको म उद्यमशील हुनसक्छु, म स्वावलम्बी हुनसक्छु भन्ने हुनुपर्छ। यही अनुसार हामीले पाठ्यक्रमहरूलाई रिभाइज गरेर अगाडि बढिरहेका छौँ।
धन्यवाद मन्त्रीज्यू।
हस्, धन्यवाद।
हस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।